यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन। राष्ट्रिय एकताको प्रवर्धन र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सबै एकताबद्ध हुनुपर्नेमा जोड़। प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीका सांसद रूबी कुमारी ठाकुर निर्वाचित। मितवेयिता अपनाउँदै पेट्रोलियम पदार्थको खपत घटाउन नेपाल आयल निगमको अपील। ई पेन्सन भेरिफिकेशन प्रणाली कार्यान्वयनमा पेन्सन नवीकरणका लागि अब बैंकमा उपस्थित हुन नपर्ने। र चन्द्रमाको परिक्रमा गरी फर्किएको ओरियन यान प्रशान्त महासागरमा सफलतापूर्वक अवतरण। चारैजना अन्तरिक्ष यात्री सुरक्षित।
विदेश गए परी चिंता की ना करने
नेपाल टेलीकॉम को इंटरनेशनल रोमिंग लीने
जहाँ भए परी पाउनु होस हामी संगै
कॉल गर्नुस डेटा चलाउनुस संसार भरी सजिले
नेपाल टेलीकॉम को इंटरनेशनल रोमिंग सेवा सुचारू करना #1415#7# डायल गरी वा नेपाल टेलीकॉम को एप बाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलीकॉम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक मूल्य मान्यता र आदर्शलाई आत्मसात गरी सुशासन विकास र समृद्धिको यात्रामा सम्पूर्ण नेपाली जनता जनप्रतिनिधि राजनीतिक दल तथा राज्य संयन्त्र एकजुट भई अघि बढ़न आग्रह गर्नुभएको छ। संघीय संसदको संयुक्त बैठकलाई हिजो सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले मुलुकमा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण राष्ट्रिय एकताको प्रवर्धन तथा आर्थिक समृद्धिको साझा लक्ष्य हासिल गर्न सबै एकताबद्ध भएर अघि बढ़नुपर्ने बताउनुभयो।
मुलुकमा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण राष्ट्रिय एकताको प्रवर्धन तथा आर्थिक समृद्धिको साझा लक्ष्य हासिल गर्न हामी फुटेर होइन जुटेर विगतका कटुता कोट्याएर होइन त्यसबाट पाठ सिक्दै एकताबद्ध भई अघि बढ्नुपर्ने खाँचो छ। लोकतान्त्रिक मूल्य मान्यता र आदर्शलाई आत्मसात गरी सुशासन विकास र समृद्धिको यात्रामा सम्पूर्ण नेपाली जनता जनप्रतिनिधिहरू राजनीतिक दल तथा राज्य संयन्त्र एकजुट भई अघि बढ्न आह्वान गर्दै सार्वभौम संसद नेपाली जनताको स्वतन्त्रता सामाजिक न्याय सुशासन र समृद्धिको चाहनालाई मुखरित गर्न सफल हुने विश्वास व्यक्त गर्दछु।
राष्ट्रपति पौडेलले नयाँ संसदमा अभूतपूर्व रूपमा युवा पुस्ताको प्रतिनिधित्व हुनुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा युवा पुस्ताको आकर्षण सहभागिता र नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको बताउनुभयो। राष्ट्रपति पौडेलले नयाँ सरकारसँग जनताले सुशासन उत्तरदायी र पारदर्शी सेवा प्रवाह तथा मुलुकभित्रै रोजगारीको अवसर लगायतका आकांक्षा राखेको उल्लेख गर्नुहुँदै जनताको भावना र चाहना पूरा गर्न संसद र सरकार गम्भीर हुनुपर्ने बताउनुभयो।
निर्वाचन मार्फत नेपालको संसदीय इतिहासमै अभूतपूर्व रूपमा युवा वर्गको प्रतिनिधित्व सहितको प्रतिनिधि सभा गठन भई नयाँ सरकारले कार्य प्रारम्भ गरिसकेको छ। यसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा युवा पुस्ताको आकर्षण विश्वास सहभागिता र नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको छ। जनताको चाहना पूरा गर्न संसदले नागरिक केन्द्रित जनकल्याणकारी कानून निर्माण गर्नुपर्छ। निर्माण भएका कानूनको मर्म र भावना अनुरूप प्रभावकारी र परिणाममुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेछ भन्नेमा म विश्वस्त छु।
राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनको 10 वर्षको अनुभव महत्वपूर्ण रहे पनि संविधानको मर्म भावना र जनताको चाहना अनुरूप गर्नुपर्ने धेरै काम बाँकी रहेकोले त्यसतर्फ सरकारले ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले परम्परागत श्रम बजारले मात्र युवाको रोजगारीको अपेक्षा पूरा गर्न नसक्ने हुँदा रोजगारीका नयाँ क्षेत्रहरूको खोजी गर्ने तथा बजारको माग अनुरूपको जनशक्ति उत्पादन गर्न सक्ने गरी शैक्षिक प्रणालीमा सुधार ल्याउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो।
आजका युवाको चाहना विगत भन्दा धेरै नयाँ छ। उनीहरू नयाँ कुरा सिक्न चाहन्छन्। परम्परागत श्रमका क्षेत्रले मात्र श्रम बजारमा आउने जनशक्तिको अपेक्षा पूरा गर्न सक्दैन। तसर्थ रोजगारीका नयाँ अवसरको खोजी गर्ने र बजारको माग अनुरूपको जनशक्ति उत्पादन गर्न सक्षम हुने गरी शैक्षिक प्रणालीमा सुधार गर्दै विदेश पलायन भएको युवा वर्गलाई आफ्नै देश र आफ्नै गाउँमा बसौं बनाउनु पर्ने आजको मुख्य आवश्यकतामा सरकारले ध्यान दिनेछ। यसै गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न र श्रमको उचित प्रतिफल उपलब्ध गराएर देशमा काम गरेर केही हुँदैन भन्ने धारणामा परिवर्तन ल्याउन सरकारले ढिला गर्ने छैन भन्ने पनि मेरो विश्वास छ।
राष्ट्रपति पौडेलले देशमा केही हुँदैन भन्ने धारणामा परिवर्तन ल्याउन श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरी श्रमको उचित प्रतिफल सुनिश्चित गर्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीका सांसद रूबी कुमारी ठाकुर निर्वाचित हुनुभएको छ। उपसभामुख निर्वाचनका लागि प्रतिनिधि सभाको हिजोको बैठकमा भएको मत विभाजनमा श्रम संस्कृति पार्टीका सांसद ठाकुरले 229 मत प्राप्त गर्नुभयो। उहाँलाई सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीले समर्थन गरेका थिए भने नेकपा एमाले तटस्थ बसेको थियो। यसअघि निर्वाचनको पहिलो चरणमा राप्रपाका उम्मेद्वार सरस्वती लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ मत विभाजन हुँदा प्रस्तावको पक्ष अर्थात हुन्छ भन्ने पक्षमा जम्मा 5 मत परेको थियो। हिजो भएको मत विभाजनमा 257 जना र दोस्रो मत विभाजनमा 256 जना सांसदको उपस्थिति थियो। हिजै राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित उपसभामुख रूबी कुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिनुभयो। राष्ट्रपति भवनमा हिजो साँझ आयोजित विशेष समारोहमा उपसभामुख ठाकुरले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। त्यस अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, मन्त्री परिषदका सदस्य, सांसद र संवैधानिक निकायका प्रमुखको उपस्थिति थियो। नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई हिजो शपथ ग्रहण गराउनु भएको हो। राष्ट्रिय सभाको हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको प्रति टेबल गर्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवादको प्रस्तावलाई सभाबाट सहमति प्राप्त भएको बताउनुभयो। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई शैक्षिक अभ्यास मात्र नभई राष्ट्रिय दायित्वका रूपमा स्वीकार गर्नुपर्ने आवश्यकता औल्याउँदै प्रमाणमा आधारित नीति निर्माणलाई सुदृढ़ बनाउन सबै पक्षसँगको सहकार्य अपरिहार्य भएको बताउनु भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा हिजो आयोजित नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको 12 राष्ट्रिय शिखर सम्मेलनको उद्घाटन समारोहमा स्वास्थ्य अनुसन्धानले रोगका कारण, उपचारका विकल्प, जनसंख्या, स्वास्थ्य प्रवृत्ति तथा सामाजिक आर्थिक प्रभाव बारे दीर्घकालीन दृष्टिकोण प्रदान गर्ने सहयोग पुग्ने उहाँले बताउनुभयो। सरकारले ई पेन्सन भेरिफिकेशन प्रणाली कार्यान्वयनमा ल्याएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले हिजो पेन्सन भेरिफिकेशन प्रणालीको शुभारम्भ गर्नुभयो। यो प्रणाली कार्यान्वयनमा आएसँगै 6-6 महिनामा बैंकमा गएर नवीकरण गर्नुपर्ने लगायतका काम घरबाट मोबाइलमै गर्न सक्ने अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेले बताउनुभयो। 3,50,000 भन्दा बढ़ी पेन्सन होल्डरहरूलाई यसले सहजता हुने प्रवक्ता पाण्डेले बताउनुभयो। सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक विदा दिने व्यवस्था लागू भएको सन्दर्भमा स्वास्थ्य सेवा प्रभावलाई निरन्तर र प्रभावकारी बनाउन वैकल्पिक प्रबन्ध गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई आइतबारको हकमा आफ्नो कार्यबोझ र जनशक्तिका आधारमा बहिरंग सेवा सञ्चालन गर्न निर्देशन दिँदै त्यसो गर्दा कर्मचारीलाई शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन विदा दिने व्यवस्था गर्ने र विदा दिन नसक्ने अवस्थामा सट्टा विदा दिएर सेवा प्रवाह गर्न निर्देशन दिएको हो। नयाँ शैक्षिक सत्र 2083 पठन पाठन वैशाख 21 गतेबाट शुरू हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमीले नयाँ शैक्षिक सत्र अन्तर्गत भर्ना अभियान वैशाख 15 गतेबाट र पठन पाठन वैशाख 21 गतेबाट शुरू गर्ने जनाएको हो। सरकारले वैशाख 15 गतेबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरे पनि भर्ना र पठन पाठन कहिलेबाट हुने भन्ने अन्यल भएपछि केन्द्रले सूचना निकालेर यसबारे स्पष्ट पारेको हो। विगतमा शैक्षिक सत्र शुरू भइसक्दा पनि विद्यार्थीहरूले समयमै पुस्तक नपाउने समस्या रहेको भए पनि पछिल्ला केही वर्षदेखि विद्यार्थीले पाठ्य पुस्तक शैक्षिक सत्रको शुरूमै पाउन थालेका छन्। जनक शिक्षा सामग्री केन्द्रले छपाई गर्ने पाठ्य पुस्तक यस वर्ष पाल्पामा चैत 20 गते नै पुगिसकेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
यस वर्ष पाल्पाका पुस्तक तथा स्टेशनरी व्यवसायीहरूले चैतको मशान्त अघि नै जनक शिक्षाका पाठ्य पुस्तक आआफ्नो पसल गोदाममा चारिसकेका छन्। सबै पुस्तक आएकाले यस वर्ष पुस्तक अभाव नहुने व्यवसायीहरूको भनाइ छ। विद्यालयमा शैक्षिक सत्र शुरू हुनुभन्दा अगाडि नै पुस्तक आउँदा शिक्षण सिकाइ क्रियाकलापमा सहज हुने बताउनुहुन्छ भवानी माविका शिक्षक अर्जुन आचार्य।
शैक्षिक सत्र 2083 शुरू हुनुभन्दा पहिले नै विद्यालयमा पाठ्य पुस्तक आइसकेको छ। विद्यार्थीलाई समयमै हात हातमा पुस्तक वितरण गरी शिक्षण सिकाइ क्रियाकलापमा थप सहज हुने विश्वास छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाई पनि जनशिक्षामै भएकाले यस वर्ष पुस्तक छपाई नसकिने पो हो कि भन्ने चिन्ता व्यवसायीहरूमा थियो। तर समयमै पुस्तक आएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय महासंघ पाल्पाका अध्यक्ष राम प्रसाद पन्थीले बताउनु भयो।
2083 सत्रको पाठ्य पुस्तकहरू राम्रोसँग वितरण भइरहेछ। कुनै पनि किताबहरूको अभाव छैन। फागुन 21 गतेको चुनावले गर्दा
लुम्बिनी प्रदेशका 7 जिल्लामा पाठ्य पुस्तक वितरण गर्दै आएको जनशिक्षा सामग्री केन्द्र लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले भौगोलिक विकटताका आधारमा जिल्ला अनुसार पाठ्य पुस्तक वितरण चैत 16 गतेबाट शुरू गरेको हो। यस वर्ष सबै पाठ्य पुस्तक आएको र पाठ्य पुस्तक अभाव नरहेको जनशिक्षा सामग्री केन्द्र लिमिटेड बुटवलकी कार्यालय प्रमुख विष्णु पन्थीले बताउनुभयो।
का लागि यस जनशिक्षा सामग्री केन्द्र लिमिटेडले छपाई गर्ने पाठ्य पुस्तक 7 जिल्लामा वितरण गर्दै आइरहेको छ। यस वर्ष पनि आवश्यक पाठ्य पुस्तक उपलब्ध भइसकेको छ। पाठ्य पुस्तक अभावको अवस्था चाहिँ छैन।
यस वर्ष कक्षा 10 ऐच्छिक गणित र अर्थशास्त्र विषय परिवर्तन भएको छ। सरकारबाट निशुल्क वितरण हुने पाठ्य पुस्तक अभाव हुँदा शिक्षाको गुणस्तरमा समेत प्रभाव पर्ने गरेको थियो। तर समयमै पुस्तक पाउँदा विद्यार्थी खुसी छन् भने शिक्षाको गुणस्तरमा समेत राम्रो हुने विश्वास गरिएको छ। रेडियो नेपाल पाल्पा।
बाँकी समाचार। वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र इन्स्टिच्यूटबाट श्रम स्वीकृति सम्बन्धी भ्रामक सूचना यही चैत 30 गतिभित्र हटाउन निर्देशन दिएको छ। श्रम स्वीकृति सम्बन्धी वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयबाट मात्र हुने व्यवस्था रहेको विभागले जनाएको छ। विभागले हिजो सूचना जारी गर्दै उक्त काममा भ्रम सृजना गर्ने गरी हुने खालका लेखन तथा प्रचार प्रसार तत्काल बन्द गर्न आग्रह गरेको हो। सूचना विपरीत कार्य गरेमा वैदेशिक रोजगार ऐन 2064 तथा अन्य प्रचलित कानून बमोजिम कार्यवाही गरिने विभागले चेतावनी दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। चन्द्रमाको परिक्रमा गरी फर्किएको आर्टेमिस 2 अन्तर्गतको ओरियन यान प्रशान्त महासागरमा सफलतापूर्वक अवतरण भएको छ। नासाले यसलाई अत्यन्त सफल अवतरण भनेको छ। अवतरणपछि मिशनका कमाण्डर रिड बिजम्यानले यो यात्रा अविस्मरणीय रहेको बताउँदै 4 अन्तरिक्ष यात्री सुरक्षित र राम्रो अवस्थामा रहेको जानकारी दिनुभयो। प्रत्यक्ष प्रसारणमा पनि उनीहरू ठिकठाक अवस्थामा देखिएका छन्। अवतरण अघि करिब 6 मिनटसम्म यानसँग सम्पर्क विच्छेद भएको थियो। पुनः सम्पर्क स्थापित भएपछि सहायक र मुख्य प्यारासुटहरू सफलतापूर्वक खुलेका थिए। यान करिब 20 माइल प्रति घण्टाको गतिमा समुद्रमा अवतरण भएको जनाइएको छ। यो मिशनले करिब 6,94,000 माइलको यात्रा पूरा गर्दै चन्द्रमाको परिक्रमा गरी सुरक्षित रूपमा पृथ्वीमा फर्किएको हो। भारतको उत्तर प्रदेश स्थित वृन्दावनको यमुना नदीमा एउटा डुंगा डुब्दा कम्तीमा 6 मृत्यु भएको छ। घटनामा 22 उद्धार गरिएको र कति मानिस बेपत्ता भए भन्ने अझै यकिन हुन नसकेको प्रहरीले जनाएको छ। डुंगामा पंजाबबाट आएका करिब 30 सवार रहेका बताइएको छ। युरोपेली संघको जलवायु निगरानी निकायले जनाए अनुसार मार्च महिनामा महासागरको तापक्रम झण्डै रेकर्ड स्तरमा पुगेको छ। यसले पृथ्वीको तापक्रम झन बढ़ाउने सम्भावना भएको संकेत गरेको छ, जसले अत्यधिक गर्मी र चरम मौसम अवस्था बढ़ाउन सक्छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
एसियाली विकास बैंक एडीबीले नेपालको आर्थिक वृद्धि यस वर्ष घटेर 2.7% सीमित हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्ष 2081-82 नेपालको आर्थिक वृद्धि 4.6% भएको थियो। गत भदौमा भएको जेन्जी आन्दोलन, त्यसपछिको राजनीतिक अस्थिरता तथा अहिले पश्चिम एसियामा जारी द्वन्द्वका कारण चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सुस्त हुने एडीबीले प्रक्षेपण गरेको छ। यसअघि गत सेप्टेम्बरमा एडीबीले 23-24 भदौको जेन्जी आन्दोलनले सत्ता पलट गरेपछिको राजनीतिक अनिश्चितताका कारण आर्थिक वृद्धि 3% सीमित हुने प्रक्षेपण गरेको थियो। हाल राजनीतिक स्थायित्वको पुनरागमनले सुधारलाई अघि बढ़ाउनुका साथै अर्थतन्त्रमा आत्मविश्वास बढ़ाउने भए तापनि खासगरी मध्य पूर्वमा जारी द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्यका साथै पर्यटन र विप्रेषण अप्रवाहमा प्रतिकूल जोखिम कायमै रहेको नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोसबाले बताउनुभयो। नेपाल आयल निगमले मितव्यता अपनाउँदै इन्धन खपत घटाउन सबैमा अपील गरेको छ। हाल पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ। तापनि मध्य पूर्वमा जारी युद्ध र अन्तर्राष्ट्रिय बजारको अस्थिरताका कारण निगम चरम आर्थिक संकटमा परेको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले निगमले इण्डियन ऑयल कर्पोरेशनलाई बुझाउनु पर्ने बक्यौता रकम तिर्न नसक्ने अवस्था आएको र यसले आपूर्ति श्रृंखला नै अवरूद्ध हुन सक्ने हुँदा इन्धन खपत घटाउनुको विकल्प नरहेको बताउनुभयो। आलू उत्पादनका लागि प्रख्यात कास्कीको हेम्जामा राष्ट्रिय आलू महोत्सवको आयोजना गरिएको छ। हेम्जा जाउँ, आलूका स्वादिष्ट परिकार खाउँ, आलू एक परिकार अनेक भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव वैशाख 5 गतेसम्म चल्नेछ।
सुरेन्द्रमणि त्रिपाठी, अब खेल समाचार।
नेपाल र युए बीच टी20 अन्तर्राष्ट्रिय सिरिज आयोजना हुने भएको छ। दुई देशका बीच नेपालमा हुने विश्वकप लीग 2 को अगाडि दुई खेलको सिरिज आयोजना हुन लागेको हो। दुवै खेल किर्तिपुरमा रहेको ट्रियो क्रिकेट रंगशालामा हुनेछ। वैशाख 12 शुरू हुने लीग 2 को सिरिज अघि 7 र 8 गते नेपाल र युए बीचको टी20 खेल हुन लागेको हो। नेपालले वैशाख 12 लगातार 2 लीग 2 का ओडीआई सिरिज आयोजना गर्दैछ। शुरूआतमा युए र ओमनको टोलीसँग घरेलु भूमिमा खेल्ने नेपालले, त्यस लगत्तै स्कटल्याण्ड र अमेरिकासँग खेल्नेछ। बागमती प्रदेशले प्रधानमन्त्री कपमा मध्य प्रदेशलाई 35 रनले हराएको छ। यो हारमा फाइनलमा पुग्ने दाउ रहेको मधेसलाई धक्का लागेको छ। जितका बावजुद बागमतीको भने झिनो गणितीय आधार मात्र बाँकी छ। जितको लागि 209 रनको लक्ष्य पछ्याएको मधेस प्रदेश 34.3 ओभरमा सम्पूर्ण विकेट गुमाउँदै 173 रनमा समेटियो। प्रतिश जीसीले 5 विकेट लिँदै उत्कृष्ट बलिङ गरे। मधेसका खेलाड़ी ब्याटिङमा चुके। 7 खेल खेलेको मधेस 9 अंकसहित अंक तालिकाको 4 स्थानमा छ। विजयी बागमती भने 8 खेलबाट 8 अंक नै बनाएको छ। बागमती 5 स्थानमा छ। अब उसले 1 खेल खेल्न बाँकी छ। जिते पनि बागमतीलाई फाइनल पुग्न निकै कठिन छ। गणितीय छिनो सम्भावना मात्र बाँकी छ। यसअघि पहिले ब्याटिङ गरेको बागमती प्रदेशले 48.4 ओभरमा सबै विकेट गुमाएर 208 रन बनाए। अर्को खेलमा पुछारमा रहेको कोशी प्रदेश विरूद्ध 5 रनले संघर्षपूर्ण जित निकाल्दै एपीएफले फाइनल पुग्ने सम्भावनालाई कायमै राखेको छ। कोशीको यो लगातार 7 हार हो। जितको लागि 226 रनको लक्ष्य पछ्याएको कोशी 49.5 ओभरमा सबै विकेट गुमाएर 220 रनमा समेटियो। त्यसअघि जनकपुर स्थित राम जानकी मल्टीपर्पज स्टेडियममा पहिले ब्याटिङ गरेको एपीएफ 47.5 ओभरमा सबै विकेट गुमाएर 225 रन बनायो। एपीएफ 8 खेलबाट 9 अंक जोड्दै 5 स्थानमा छ। 1 अंकसहित कोशी लीगको पुछारमा छ।
अब मौसम सम्बन्धी जानकारी। आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा, बाँकी हिमाली भूभाग तथा कोशी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्टाङसहित हल्का वर्षासँगै हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24 र न्यूनतम तापक्रम 10 डिग्री सेल्सियस छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 देखि 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:38 भयो भने सूर्यास्त भरे साँझ 6:32 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन, राष्ट्रिय एकताको प्रवर्धन र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सबै एकताबद्ध हुनुपर्नेमा जोड़, प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीका सांसद रूबी कुमारी ठाकुर निर्वाचित, मितवेयिता अपनाउँदै पेट्रोलियम पदार्थको खपत घटाउन नेपाल आयल निगमको अपील, ई पेन्सन भेरिफिकेशन प्रणाली कार्यान्वयनमा पेन्सन नवीकरणका लागि अब बैंकमा उपस्थित हुनु नपर्ने, र चन्द्रमाको परिक्रमा गरी फर्किएको ओरियन यान प्रशान्त महासागरमा सफलतापूर्वक अवतरण, चारैजना अन्तरिक्ष यात्री सुरक्षित। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।